नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
रामेछापको बेताली गाविसमा मन्दिरभित्र पसेको भन्दै दलितलाई 5,000 जरिवाना, पीड़ितद्वारा प्रहरीमा उजुरी, दुवै पक्षलाई सँगै राखेर छलफल चलाएको प्रहरीको भनाई।
वीरगंजको अस्पतालबाट अस्ति दिउँसो शिशु चोर्ने महिला शिशु सहित समातिइन्, सुन तस्करसँग मिलेको आरोपमा एसएसपी श्याम खत्री पक्राउ।
कांग्रेस र मधेसी मोर्चाका नेताबीच छलफल, संविधान संशोधन नगरी चुनावमा नजाने कांग्रेसको प्रतिबद्धता।
अदालतको फैसला विरूद्ध अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको अपील खारेज, मुस्लिम बाहुल्य देशका नागरिकलाई प्रवेशमा रोक लगाउनको थप कारण माग।
र नेत्रहीन विश्वकपमा नेपाल आज श्रीलंकासित पराजित, सरस्वती क्लबलाई हराउँदै हेटौडाको विजय युथ छिमरा गोल्ड कपको सेमी फाइनलमा।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0557125 98550279222।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। रामेछापको बेताली गाविसमा मन्दिरभित्र पसेका दलितलाई 5,000 रूपियाँ जरिवाना तिराएका छन्। सेराकाली मन्दिरमा पूजा गर्न छिरेको भन्दै गाउँकै कृष्ण कुमार विश्वकर्मालाई मन्दिरका पुजारी लगायत केही व्यक्तिले 5,000 रूपियाँ जरिवाना तिराएका हुन्। पुजारीले दलितले टेकेको मन्दिरभित्र पसेर नियमित गर्ने पूजा आजा नगर्ने बताएपछि गाउँले मन्दिर चोख्याउन रुद्री लगाउनुपर्ने भन्दै कृष्ण कुमार विश्वकर्मासँग 5,000 रूपियाँ लिएका हुन्। मन्दिरमा रुद्री पूजा लगाएर मात्र गाउँले नियमित रूपमा पूजा शुरू गरेको बेताली गाविसका प्राविधिक सहायक बाबुराम घिमिरेले जानकारी दिनुभयो। यो विषयमा प्रहरी चौकी बेतालीमा उजुरी परेको र अहिले दुवै पक्षलाई राखेर छलफल गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयो। नेपालको कानून अनुसार जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो। यस्ता अपराधमा संलग्नलाई 1 महिनादेखि 3 वर्षसम्मको जेल र 500 रूपियाँ देखि 25,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालबाट अस्ति शुक्रबार चोरी भएका नवजात शिशु पर्साको बेलवा गाविस 9 भेटिएका छन्। नवजात शिशु चोरीको आरोपमा पर्सा सिक्टाकी लालसा देवी शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी लालसा देवीले बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएपछि अस्पतालबाट बच्चा चोरेको बताएकी छन्। अस्पतालबाट चोरेको बच्चा बोकेर उनी सुत्केरी खान बेलाहामा रहेको माइती घर गएकी थिइन्। उनलाई उनकै माइतीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 3 दिनदेखि आमाको दूध खान नपाएकोले बच्चालाई सघन उपचार कक्षमा राखेर उपचार थालिएको प्रहरीको भनाइ छ। शुक्रबार वीरगंज छपकैयाका मुकेश पासवानको बच्चा जन्मिएको 3 घण्टामै अस्पतालबाट चोरी भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै 33.5 किलो सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। सीआईबीले एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालयबाट पक्राउ गरेको हो। एसएसपी खत्री पुस 21 गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत थिए। पछि उनलाई अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो। सुन तस्करलाई सघाएको आरोपमा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
नेपाली काँग्रेसले मधेसी मोर्चालाई संविधान संशोधन विधेयक र चुनावको विषय एकैपटक अघि लैजानेमा ढुक्क हुन आग्रह गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढा नीलकण्ठमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सामूहिक भेट गर्दै संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले संविधान संशोधन प्रस्ताव पारित गराएर चुनावमा जान मधेस केन्द्रित दलहरू तयार हुनुपर्नेमा जोड दिनुभयो। बैठकपछि काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव पारित गराउन दुवै पक्ष लागिपर्ने सहमति भएको जानकारी दिनुभयो। भेटमा मधेसी मोर्चाका नेताले भने सरकारले संविधान संशोधन प्रस्ताव पारित गर्न गम्भीर नभएको भन्दै आपत्ति जनाएका थिए। उनीहरूले संशोधन प्रस्ताव पारित नभई चुनावमा जान नसक्ने अडान पनि राखेका थिए। संविधान संशोधन प्रस्ताव पारित गराउन काँग्रेसले प्रतिबद्धता जनाएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो।
हुम्लामा गाउँ गाउँका स्वास्थ्य चौकीमा लैजानुपर्ने औषधि ढुवानी हुन नसक्दा सदरमुकाममै थन्किएको छ। हुम्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधिको अभाव भए पनि ढुवानी नहुँदा पठाउन नसकिएको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख गगन शाहीले जानकारी दिनुभयो। हिमपातका कारण बाटो अवरूद्ध भएको साथै ढुवानीका लागि पर्याप्त बजेट नहुँदा गाउँ गाउँमा औषधि पुर्याउन नसकिएको उहाँले बताउनुभयो। जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले 21 लाख रूपियाँको औषधि गएको पुष महिनामै खरिद गरे पनि ढुवानी गर्न सकेको छैन। सदरमुकाम सिमकोटदेखि 50 कोस टाढा भएका गाविसमा जान आउन हप्तौं दिन लाग्ने र ढुवानी रकम नभएकाले औषधि पठाउन नसकिएको कार्यालयका निमित्त प्रमुख गगन शाहीले जानकारी दिनुभयो। हिउँदको समयमा स्वास्थ्य चौकीमा बिरामी बढे पनि सिटामोल बाहेक अरू औषधि नभएको दामौ स्वास्थ्य चौकीले जनाएको छ।
यस्तै अहिले अभाव भएको पोलियो विरूद्धको सुई अबको 7 महिनापछि मात्र आपूर्ति हुने भएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले विश्वभरि नै पोलियोको सुई अभाव भएकोले नेपालमा पनि अभाव भएको तर सुईको साटो थोपा खुवाइने हुँदा आत्तिनु नपर्ने बताउनुभयो। उहाँका अनुसार पोलियोको खोप भने आउँदो सेप्टेम्बर महिनापछि मात्र आपूर्ति हुनेछ। एउटा मात्रै कम्पनीले पोलियो विरूद्धको सुई उत्पादन गर्ने र माग धेरै हुँदा उत्पादनले धान्न नसकेको पन्तले बताउनुभयो। सुईको अभाव भए पनि सरकारले पोलियो विरूद्ध थोपा खुवाउने अभियान चलाइरहेकोले बालबालिकालाई थोपा खुवाउन सरकारले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा नेपाली सेनाले कैलालीको टीकापुरमा सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा 2,210 जनाको स्वास्थ्य परीक्षण गरिएको छ। सेनाको विशेषज्ञ डाक्टर सहितको 50 जनाको मोबाइल हस्पिटलको टोलीले स्वास्थ्य शिविरमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो। शिविरमा कैलाली जिल्ला प्रशासन कार्यालयले निशुल्क औषधिको व्यवस्था गरेको थियो।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा लिइने अवैध शुल्क रोक्न गृह मन्त्रालयले आनाकानी गरेको छ। परराष्ट्र श्रम तथा रोजगार र गृह मन्त्रालयका अधिकारीको छलफलपछि अवैध रकम उठाउनेलाई कारवाही गर्ने निर्णय भएको थियो। निर्णय लगत्तै गृह मन्त्रालयलाई छानबिन गरी कारवाही गर्न परराष्ट्र मन्त्रालयले पत्राचार गरे पनि गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छैन।
भूकम्पपछिको पुननिर्माणमा दक्ष कामदारको अभाव हुन नदिन राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रभावित जिल्लाका सबै गाउँमा तालिम सञ्चालन गर्ने भएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले नेपाली सेनाका 200 प्राविधिकलाई प्रशिक्षक प्रशिक्षण दिइरहेको जानकारी दिनुभयो। सेनाका प्राविधिकले अहिलेसम्म दक्ष कामदारको तालिम नभएका र दुर्गम ठाउँमा समेत तालिम सञ्चालन गर्नेछन्। पुननिर्माणका लागि अति प्रभावित 14 जिल्लामा 60,000 दक्ष कामदारको आवश्यकता भएकोमा अहिलेसम्म 15,000लाई मात्र तालिम दिइएको छ। तालिम लिएका पनि सबै काममा नरहेको प्राधिकरणले जनाएको छ। प्रभावित जिल्लामा दक्ष कामदार र निर्माण सामग्रीकै अभावमा निजी घर पुनर्निर्माण शुरू हुन सकेको छैन।
यसैबीच प्राधिकरणले आजसम्म 11 जिल्लाका अनुदान सम्झौता भएका 96% लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गरेको छ। पहिलो किस्ता बुझेर घरको जग खन्ने 721 जनाले दोस्रो किस्ताको 1.5 लाख रूपियाँ लिएका छन्। काठमाडौँ ललितपुर र भक्तपुरमा भने अनुदान सम्झौता भएका 93% लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गरिएको छ।
यस्तै भूकम्पले भत्काएका साझा प्रकाशनका भवनको पुनर्निर्माण हुने भएको छ। भूकम्पले भत्काएका 3 वटा भवन पुनर्निर्माणको लागि शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गरेको अनुरोध अनुसार भवन पुनर्निर्माण हुने भएको हो। 3 वटा भवन निर्माणका लागि विभिन्न चरणमा 15 करोड 25 लाख रूपियाँ खर्च हुने अनुमान गरिएको छ।
गृह मन्त्रालयले सार्वजनिक विदाको सूची उपलब्ध नगराउँदा नेपाल पञ्चाङ्ग निर्णायक समितिले 2074 सालको पात्रोमा सार्वजनिक विदा समावेश नगर्ने भएको छ। पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार गृह मन्त्रालयले 2074 सालमा दिने विदाको सूची उपलब्ध नगराएकोले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक विदा समावेश हुन नसकेको हो। नयाँ सालको नयाँ पात्रो यही माघ मसान्तसम्ममा प्रकाशन भइसक्नेछ। समितिले 2074 सालमा पात्रो प्रकाशन गर्न 13 पञ्चाङ्गलाई स्वीकृति दिएको छ। गृह संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालयमा पटक पटक पत्र पठाउँदा समेत विदाको सूची नपाएको समितिको दावी छ।
धाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
हेलो मम्मी हामी आउँदैछौ।
जयसाथको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाथ त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि?
एकदम राम्रो। तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भ निरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खानी चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
आजको प्रश्न,
नेपालको चेरापुञ्जी भनेर कुन ठाउँलाई चिनिन्छ?
ए भेडेटार, रवि पोखरा।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले रामेछापको बेताली गाविसमा मन्दिरभित्र पसेको भन्दै दलितलाई 5,000 जरिवाना, पीड़ितद्वारा प्रहरीमा उजुरी, दुवै पक्षलाई सँगै राखेर छलफल चलाएको प्रहरीको भनाई, वीरगंजको अस्पतालबाट अस्ति दिउँसो शिशु चोर्ने महिला सहित शिशु सहित समातिन, सुन तस्करसँग मिलेको आरोपमा एसएसबी श्याम खत्री पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, उमेर बढ्दै जाँदा धेरैको स्मरण शक्ति कमजोर हुन्छ। ज्येष्ठ नागरिकमा यस्ता समस्या आउनु स्वाभाविक भएको डाक्टरहरू बताउँछन्। यस्तै हात खुट्टा दुख्ने, निद्रा कम लाग्ने जस्ता समस्याले पनि ज्येष्ठ नागरिकलाई सताउँछ। यस्ता समस्या कम गर्ने उपाय के होला त? विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हाको रिपोर्ट।
विराटनगरमा यसरी भजन कीर्तन सहित एउटा कार्यक्रम शुरू भयो। कार्यक्रममा ज्येष्ठ नागरिकदेखि कार्यालयका प्रमुखहरू, विशेषज्ञ डाक्टरहरू पनि उपस्थित थिए। भजन कीर्तनबाट शुरू भएको कार्यक्रम ज्येष्ठ नागरिकको अधिकारमा केन्द्रित हुन पुग्यो। महिला तथा बाल बालिका कार्यालय मोरङका प्रमुख दुर्गा बराल,
सकेसम्म कोही पनि सासु ससुरासँग नबसौं, भरिसके मेरा बुहारीले हामीलाई चाहिँ हेरन, मेरा छोरीले सासु ससुरा हेर्न नपरोस् भनेर हरेक घरका बाबुआमाले यही किसिमको शिक्षा भनौँ अथवा चाहना राखेका हुन्छौँ। यो अवस्थाले गर्दा अहिले दिनदिनै एकल परिवारको संख्या बढेर गइरहेको छ। घर घरमा वृद्ध वृद्धाहरूको अवस्था हामीले सोच्नुपर्ने आइसकेको छ।
बुढ्यौलीसँगै आइपर्ने समस्याको बारेमा छलफल गर्ने अनि ज्येष्ठ नागरिकहरूसँग कुरा सुन्ने र उनीहरूको समस्या समाधान गर्न स्वर्गीय नन्दलाल चन्द्रकला स्मृति कोषले डाक्टरहरूलाई पनि कार्यक्रममा बोलाएको हो। छलफलमा ज्येष्ठ नागरिकहरूले बढी बिर्सने समस्या रहेको बताए।
प्रायः शारीरिक समस्या बढ्दो रहेछ, रोगहरू पनि लाग्दै जाने, हात खुट्टा दुख्ने, निन्द्रा कम हुने, मानसिक कुराहरूमा पनि अब बिर्सिने, पहिलेको जस्तो स्मरण शक्तिहरू नहुने, मन चाहिँ अलिकति बढ्ने तर अब क्षमता, शारीरिक क्षमता र बौद्धिक क्षमताहरू पनि क्रमशः घट्दै जाने।
म 80 वर्ष धर्मधुज थापा, बुढेसकाल हुँदै जाँदा अब यो बिर्सिने, राखे एक ठाउँ राखो अर्को ठाउँ खोज्ने, पञ्जन यहाँको कहाँ गयो भनेर अर्कालाई सोध्ने, बिर्सिँदाखेरि यस्तै हुन्छ।
बुढेबुढीसँगै बिर्सने समस्या आउने हुनाले यसलाई सजिलो बनाउन उपचार गर्नुपर्ने डाक्टरहरूले सुझाव दिए। डाक्टरहरूका अनुसार बुढेउलीले छोएपछि ढिलो चाँडो सबैलाई यस्तो समस्या देखिन्छ। मनोचिकित्सक डाक्टर रोशन पोखरेल,
अल्जाइमर्स भन्छौँ तर यसको खास चाहिँ डिमेन्सिया भन्ने एउटा सिन्ड्रोम हो। यो चाहिँ 60-65 वर्ष लागिसकेपछि उमेरको कारणले गर्दाखेरि ब्रेन पहिले जस्तो चनाखो हुँदैन, त्यो पहिले जस्तो चनाखो नहुने हुनाले ब्रेनमा कालो लाग्दै जान्छ, हाम्रो मस्तिष्कमा कालो लाग्दै जान्छ, त्यो कालो लागिसकेपछि फर्किने चाहिँ हुँदैन। फेरि
घरमै बसिराख्दा उदासीनता बढ्ने, रुन मन लाग्ने, समय कटाउन गाह्रो हुने जस्ता समस्या आउने हुन्छ। बिर्सने रोगले घर परिवारमा मनमुटाव हुने भएकाले परिवारका अन्य सदस्यलाई समेत समस्या पर्ने हुँदा त्यसको उपचार गर्नुपर्ने डाक्टर पोखरेलको सुझाव छ।
बुढेसकालमा 70 भइसकेपछि अलिकति उमेरले त्यो अब बाटोमा मेन र खानेकुरा खाए नखाएको, अब खानेकुरा खाए नखाएको हुने बित्तिकै शङ्का आउने भयो, अब बाटो बिर्सिने भएपछि के हुने भयो त हराउने हुने भयो, यो दुईटा कुराले चाहिँ मेडिकल इन्टरभेन्सन गर्ने भनेर भन्छ।
समूहमा बस्ने, सक्रिय हुने गरेमा बिर्सने रोगको असरलाई कम गर्न सकिने डाक्टरहरूको भनाइ छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। काममा फर्कन सरकारले गरेको आग्रहलाई अटेर गरेर देशभरका गाविस सचिवले आज पनि कामकाज ठप्प पार्दा सेवाग्राही मर्कामा परेका छन्। गएको बिहिबारदेखि काम रोकेर आन्दोलन थालेका गाविस सचिवहरूले अर्थ मन्त्रालयले रोकेको प्रोत्साहन भत्ता तत्काल पाउनुपर्ने, स्थानीय निकायको चुनाव हुनुपर्ने, गाउँपालिका नगरपालिका पुनर्संरचना गर्दा कर्मचारी व्यवस्थापनमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सुरक्षा बन्द र सरुवा बन्द गर्न नहुने गरी 5 बुँदे माग सरकार समक्ष राखेका छन्। अरू विषयमा पछि वार्ता गर्न सकिने भए पनि यसअघिको सरकारको कार्य सम्पादनका आधारमा 50% प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयन नभएसम्म काममा नफर्कने गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजालले बताउनुभयो।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाड़ीको प्रयास बिमस्टेकको 17 संयुक्त कार्यदलको बैठक काठमाडौँमा शुरू भएको छ। संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीका साथै सदस्य राष्ट्रबाट 10 भन्दा बढी प्रतिनिधि सहभागी छन्। बैठकमा बिमस्टेकले प्राथमिकता निर्धारण गरेका सामाजिक आर्थिक विकासका 14 क्षेत्रमा भएका प्रगतिको समीक्षाका साथै बिमस्टेकको सचिवालयसँग सम्बन्धित वित्तीय तथा प्रशासनिक विषयबारे छलफल भएको छ। बैठकमा भोलि उच्च पदाधिकारीको 17 तयारी बैठक र पर्सि विदेश मन्त्रालयका सचिवको 17 बैठक हुनेछ।
कर्णालीमा जन्म र मृत्युमा निशुल्क रूपमा 20 केजी चामल दिने कार्यक्रम कार्यान्वयन शुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीमा जन्म र मृत्युमा 20 केजी चामल उपलब्ध गराउने भनी गरेको घोषणा अनुसार चामल वितरण गर्ने तयारी गरिएको हो। जुम्लामा खाद्य संस्थान कार्यालयले फागुन 1 गतेबाट चामल वितरण गर्ने तयारी गरेको छ। संस्थानले सूचना निकालेर चामलका लागि आफ्नो गाविसमा सम्पर्क राख्न अनुरोध गरेको छ। जन्म भएको हकमा जन्म दर्ता, गाविसको सिफारिश, जन्म भएको अस्पतालको पर्चा र मृत्यु भएको हकमा मृत्यु दर्ताको प्रमाण र गाविसको सिफारिश अनिवार्य हुनुपर्नेछ।
रौतहटमा भूमाफियाले आफ्नो बनाएको वनको 122 बिघा जमिन जिल्ला वन कार्यालय रौतहटले बदर गरिदिएको छ। भूमाफियाले रौतहट रंगपुरको गुजरास्वतीदेखि पूर्वमा आबादी गाउँदेखि पश्चिम, बागमती नहरदेखि दक्षिण र गुजरा खोलादेखि उत्तरमा पर्ने राष्ट्रिय वनको 122 बिघा जमिन नापी कार्यालय र जिल्ला वन कार्यालयकै कर्मचारीको मिलोमतोमा आफ्नो बनाएको थियो। एक महिना लामो छानबिनपछि जिल्ला वन कार्यालयले निजी व्यक्तिको नाममा गएको जग्गा फिर्ता गरेको हो। राष्ट्रिय वनको जमिन व्यक्तिको नाममा दर्ता गर्ने र कार्यालयका रेन्जर रामकेवल यादव तथा नापी कार्यालय रौतहटका अधिकृत शिवशंकर शाहलाई भने कार्यवाहीका लागि कुनै प्रक्रिया अगाडि बढाइएको छैन।
जाजरकोटमा एक महिलाको हत्या भएको छ। भेरीमालिका नगरपालिका बोहराकी राधिका सुनारको शव जाजरकोट डोल्पा सड़कको जीरो पोइन्ट नजिकै भेटिएको प्रहरीले जनाएको छ। धारिलो हतियार प्रहार गरी सुनारको हत्या भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उहाँका श्रीमान सेनामा कार्यरत हुनुहुन्छ भने दुईजना छोरा छन्। सुनारको हत्या आरोपमा उहाँका श्रीमान दलबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाउँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41-07-007 98-5-11-72-194
41-07-007 98-5-11-72-194
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242
Come once, you'll certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कोशी टप्पूबाट चितवनमा स्थानान्तरण गर्ने क्रममा एउटा अर्ना सदर चिडियाखाना जाउला खेलमा ल्याइएको छ। चिडियाखानामा रहेको भाले अर्नालाई चितवन पठाएर कोशी टप्पूको अर्को भाले अर्ना ल्याइएको चिडियाखानाले जनाएको छ। चिडियाखानामा एउटा माउ र एउटा भाले सहित 6 अर्ना छन्। यी सबै अर्ना एउटै माउका बच्चा भएकोले अर्को माउबाट जन्मेको भाले ल्याउनु परेको चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाले जानकारी दिनुभयो। कोशी टप्पूका 20 अर्ना चितवन सार्ने कार्यक्रम अनुसार अहिलेसम्म 10 स्थानान्तरण भइसकेका छन्।
रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोप हुने अवस्थामा पुगेको एक अध्ययनले देखाएको छ। जन्तुबारे अध्ययन गर्दै आएका मानसिंह भण्डारीले खेतबारी र ताल तलैया, नदी र खोलामा सहजै देखिने गरेका उभयचर वर्गको भ्यागुताका प्रजाति देखिन छाडेका बताउनुभयो। उहाँका अनुसार खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग अन्धाधुन्ध हुन थालेपछि भ्यागुताका प्रजाति हराउन थालेका हुन्। वर्षाका बेला खेतबारी, खोला, नदी तथा ताल तलैयामा सामूहिक रूपमा घाँटी फुलाउँदै ठूलो चरको आवाज निकाल्ने पहिलो रंगका भ्यागुता 2 वर्ष यतादेखि कम मात्रै देखिँदै आएको छ।
एक वर्ष अघि बिग्रिएको मेसिन नभन्दा डडेलधुरावासी मौसम सम्बन्धी जानकारीबाट वञ्चित भएका छन्। तापक्रम तथा मौसमका बारेमा जानकारी दिने अन्मामिटर मर्मत हुन नसक्दा विपद एवं मौसमको पूर्वानुमानको सूचना सर्वसाधारणलाई दिन नसकेको हावापानी फिल्ड कार्यालय डडेलधुराले जनाएको छ। मेसिन नहुँदा विपदको उच्च जोखिम मानिएको डडेलधुरामा हावापानी तथा जलवायु परिवर्तन सम्बन्धी पूर्व जानकारी गर्न नसकिने कार्यालयले जनाएको छ। मिटर मर्मतका लागि झण्डै 2 लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ भने नयाँ खरिद गर्न झण्डै 5,00,000 खर्च लाग्ने कार्यालयले जनाएको छ।
स्याङ्जाको वालिङ महोत्सवमा झण्डै 10 करोड़ बराबरको कारोबार भएको छ। माघ 13 गतेदेखि 11 दिनसम्म भएको महोत्सवमा 1,07,00,000 रूपियाँ आमदानी र 60,00,000 खर्च गरी 46,00,000 बचत गर्ने लक्ष्य पूरा भएको वालिङ उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सवमा कृषिको बजारीकरण, सूचना तथा प्रविधिको प्रयोगमा वृद्धि, पर्यटकीय क्षेत्रको अवलोकनमा जोड़ दिइएको थियो। यस्तै 13 थुमको म्यागलुङमा भएको क्षेत्रीय खाद्य मेला पनि सकिएको छ। मेलामा स्थानीय तथा कम प्रचलनमा रहेका परम्परागत खाद्य वस्तुका 26 स्टल राखिएका थिए।
निर्माण सम्पन्न भएको एक महिना नबित्दै नहर भत्किएपछि जाजरकोटको गर्खाकोटमा विद्युत सेवा बन्द भएको छ। गर्खाकोट नौको छिर्क खोलामा निर्माण भएको पीको जलविद्युत आयोजनाको नहर भत्किएपछि आज बिहानदेखि 61 घरमा बिजुली बल्न छाडेको छ।
त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षा अध्यक्ष प्राध्यापक सूर्यलाल अमात्यको निधन भएको छ। प्रोस्टेट ग्रन्थिको क्यान्सरबाट पीड़ित अमात्यको हरिसिद्धि क्यान्सर अस्पतालमा आज बिहान निधन भएको वहाँका सहयोगी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। भूगर्भविद रहेका अमात्य जनप्रशासन संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो। ललितपुरको कुपण्डोल घर भएका अमात्य केही समयदेखि अस्पताल भर्ना हुनुभएको थियो।
मेरो पनि भन्नु छ।
विमानस्थलबाट 33 किलो सुन तस्करीमा मिलेको आरोपमा एसएसपी पक्राउ परेको समाचार पढेर रञ्जित आचार्य ट्वीट गर्नुहुन्छ, प्रहरीले नै सुन तस्करी गर्ने, डाक्टरले नक्कली प्रमाणपत्र बनाउने, नेताले भ्रष्टाचार गर्ने, हामी जनता चाहिँ रमिता हेरेर बस्ने, सायद नयाँ नेपाल यही नै होला।
वीरगंजमा अस्पतालबाट शुक्रबार हराएका नवजात शिशु आज भेटिएको विषयमा नगेन्द्र राजवंशी लेख्नुहुन्छ, पहिला बा आमाले जंगलतिर चोर आएको छ रे भनेर डराउँथे, तर अहिले त चोर जंगल छोडेर अस्पतालतिर लागेछन्।
प्रदीप खड्काको ट्वीट छ, नेपालमा अस्पतालबाट शिशु हराउँछन्, मन्त्रालयबाट फाइल हराउँछ, एयरपोर्टबाट सुन छिर्छ, अब सुरक्षा मर्यादा अनि कानून पनि हराउन थाल्यो।
रामेछापमा मन्दिरभित्र छिरेको निहुमा दलितलाई 5,000 जरिवाना तिराएको विषयमा उज्यालोको फेसबुक पेजमा संगम छेत्री लेख्नुहुन्छ, हाम्रो गाउँमा त एउटै मन्दिर छ, सबैजनाले पूजा गर्छन् त को होस् भनेर सोधिन्न, पूजा गरेकै विषयमा दण्डित गर्नु मानव अधिकारको हनन मात्र होइन मानवीय सभ्यतालाई नै चुनौती हो।
र चितवन रत्नगरका ढाकाराम लामिछानेले हाम्रो आइबीआरमा रेकर्ड गराएको विचार यस्तो छ,
नेपाली फुटबलमा आज भोलि धेरै राम्रा राम्रा सफलताहरू हात पर्दै गइरहेका छन्, कुनै बेला नेपालले एसियन कप खेल्न सक्छ भन्दा धेरै मान्छेहरू हाँस्थे, तर मार्च 28 नेपालले एसियन कपको क्वालिफायर अर्थात् छनौट चरण खेल्न गइरहेको छ, त्यसको लागि नेपाली फुटबल टिमलाई धेरै धेरै शुभकामना। नेपालको लागि यो असम्भव जस्तो पनि देखिँदैन, तर नेपालले कडा मेहनत गर्नुपर्ने देखिन्छ, यसको लागि एन्फाले मैत्रीपूर्ण खेलहरूको आयोजना गर्ने र नेपाली खेलाडीहरूको ट्रेनिङ पनि विदेशमा गरेर गर्ने गर्यो भने फिलिपिन्ससँगको गेमको लागि नेपालले राम्रो प्रदर्शन गर्न सक्ने आशा गर्न सकिन्छ। नेपाली फुटबल टिमलाई हामी करोडौं नेपाली फुटबल फ्यानहरूको तर्फबाट धेरै धेरै शुभकामना।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र सुजाता खत्री। अब विदेशका खबर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिममाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै अदालतमा गरेको अपील खारेज भएको छ। अदालतले मुस्लिम बाहुल्यता भएका 7 देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी कार्यकारी आदेश तत्कालका लागि निलम्बित गर्ने अदालतको फैसला विरूद्ध ट्रम्पले अपील दर्ता गर्नुभएको थियो। अदालतले यस सम्बन्धी थप प्रमाण पेश गर्न भोलिसम्मका लागि ट्रम्पलाई समय दिएको छ। अदालतले अपील खारेज गरे पनि यो मुद्दाको सुनवाई नसकिँदासम्म आप्रवासीमाथि लागेको अस्थायी प्रतिबन्ध भने कायम रहने बीबीसीले जनाएको छ।
नेपाल दर्पणमा अब खेल खबर। नेत्रहीन विश्वकप 2020 क्रिकेटमा नेपाल आज श्रीलंकासँग 131 रनले पराजित भएको छ। श्रीलंकाले दिएको 275 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 143 रन मात्र बनाउन सक्यो।
हेटौडाको विजय युथ क्लब 12 चलिरहेको सिमरा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै विजय युथ क्लब सेमी फाइनलमा पुगेको हो। खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्। प्रतियोगितामा भोलि हिमालयन शेर्पा र रूपन्देही 11 बीच खेल हुनेछ।
सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबले पोखरामा भइरहेको सृजना आमन्त्रण महिला तथा पुरूष भलिबल प्रतियोगितामा महिलातर्फ विजयी शुरूआत गरेका छन्। एपीएफले नेपाल आर्मीलाई तथा पुलिसले भारतको उत्तर प्रदेश भलिबल संघलाई सोझो सेटमा पराजित गरेको हो।
नेपालगंजमा 2075 सालमा हुने आठौं राष्ट्रिय खेलकुदको प्रारम्भिक तयारी शुरू भएको छ। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले आठौं राष्ट्रिय खेलकुदको प्रारम्भिक तयारी शुरू गरिएको जानकारी दिनुभयो। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै नेपालगंजमा भौतिक पूर्वाधार निर्माणका लागि माटो परीक्षणको काम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषदको प्राविधिक टोलीले प्याराफिट र एथलेटिक्स सेन्थेटिक ट्र्याक निर्माणका लागि माटो परीक्षण थालेको हो।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा अहिले म्यान्चेस्टर सिटी र स्वान्सी बीचको खेल चलिरहेको छ। खेलको दोस्रो हाफ चलिरहँदा म्यान्चेस्टर सिटी 1-0 अघि छ। प्रिमियर लिगमा राति पाउने 10 बजे म्यान्चेस्टर युनाइटेड र लेसेस्टर सिटी बीच खेल हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
रामेथापको बेताली गाविसमा मन्दिरभित्र पसेको भन्दै दलितलाई 5,000 जरिवाना, पीड़ितद्वारा प्रहरीमा उजुरी, दुवै पक्षलाई सँगै राखेर छलफल चलाएको प्रहरीको भनाई।
वीरगंजको अस्पतालबाट अस्ति दिउँसो शिशु चोर्ने महिला शिशु सहित समातिन, सुन तस्करसँग मिलेको आरोपमा एसएसपी श्याम खत्री पक्राउ।
कांग्रेस र मधेसी मोर्चाका नेताबीच छलफल, संविधान संशोधन नगरी चुनावमा नजाने कांग्रेसको प्रतिबद्धता।
अदालतको फैसला विरूद्ध अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको अपील खारिज, मुस्लिम बाहुल्य देशका नागरिकलाई प्रवेशमा रोक लगाउनको थप कारण माग।
र नेत्रहीन विश्वकपमा नेपाल आज श्रीलंकासित पराजित, सरस्वती क्लबलाई हराउँदै हेटौडाको विजय युथ सिमरा गोल्ड कपको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।